SBS नेपाली रेडियो अनलाइन र मोबाइलमा
र श्रोता प्रिन्ट एसपिएस नेपाली पोडकास्टमा अब पालो भएको छ नेपालमा गए सात दिन यताका प्रमुख घटनाहरूबारे नेपाल संवाददाता प्रयास दलालबाट जान्ने।
आगामी मार्च महिनाको लागि तोकिएको निर्वाचन केन्द्रित बहस छलफल लगायत गतिविधिहरूले यस साता पनि प्राथमिकता पाए। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जाल मार्फत मतदाता नामावलीमा नाम दर्ता गरेर आफ्नो मताधिकार सुनिश्चित गर्न आइतबार आग्रह गरिन्। प्रधानमन्त्री कार्कीले नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरूसँग पनि सामूहिक भेट गरिन्। सिंहदरबारमा शुक्रबार भएको भेटमा कार्कीले आफ्नो नेतृत्वको सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गर्न रहेको जनाइन्। उनले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी बनाउने गरी छलफल भइरहेको जानकारी दिइन्। यसका साथै प्रधानमन्त्रीले निर्वाचनका लागि राजनीतिक दलहरूसँग छलफल सुरु गरेकी छन्। उनले शुक्रबार माओवादी केन्द्रका नेताहरूसँग सरकार तोकिएको समयमा निर्वाचन गराउन दृढ रहेको बताइन्। निर्वाचन तयारी सम्बन्धी अर्को प्रसङ्गमा राष्ट्रपति रामचन्द्र पौडेलले आम नागरिक र राजनीतिक दलहरूलाई भयरहित वातावरणमा स्वतन्त्र स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए। राष्ट्रपति भवनमा शनिबार भएको छलफलमा चारवटै सुरक्षा निकायका प्रमुख सरकारका तर्फबाट प्रधानमन्त्री लगायत अन्य मन्त्रीहरूको उपस्थिति रहेको थियो। यसै गरी निर्वाचनकै अर्को प्रसङ्गमा करिब 70 जेन्जी युवाहरूले संवैधानिक तथा राजनीतिक संकटबाट देशलाई जोगाउनका लागि सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन बिहिबार संयुक्त आह्वान गरेका छन्। zen.g नेपाल पेज मार्फत एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले जेन्जी आन्दोलनले उठाएको रूपान्तरणको मर्मलाई आत्मसात गर्दै देशलाई संवैधानिक र राजनीतिक संकटबाट जोगाउन एक मात्र बाटो निष्पक्ष र समयबद्ध निर्वाचन रहेको बताएका छन्। निर्वाचनमा सहभागी हुनका लागि केही नयाँ दलहरूले दल दर्ता लगायत प्रक्रिया अगाडि बढाएका छन्। त्यसै मध्येका एक मिराज ढुङ्गानाले शनिबार एक पत्रकार सम्मेलन मार्फत नयाँ दल खोल्ने घोषणा गरे।
पार्टी खोल्नुको अर्थ चुनाव लड्न होइन, संगठित भएर अगाडि बढ्नलाई, छरिएर नबसौँ, हुलुमलमा नबसौँ, कसको कुरा सुन्ने त, निर्देशन फलिदिने त्यसकै लागि मात्रै हो।
जेन्जी प्रदर्शन भएको महिना दिन बितिसकेपछि नेपाली सेनाले उक्त प्रदर्शनबारे सार्वजनिक रूपमा बोलेको छ। सेनाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जेन्जी प्रदर्शनका क्रममा 688 सरकारी कार्यालयमा क्षति पुगेको छ। यस्तै 259 निजी निवास, 198 राजनीतिक दलका कार्यालयहरू र 128 व्यापारिक प्रतिष्ठानमा तोडफोड एवं आगजनी भए। सिंहदरबार लगायत महत्वपूर्ण स्थानमा आगजनी तोडफोड हुँदा सेनाको भूमिकाबारे विभिन्न कोडबाट टीका टिप्पणी भइरहेको अवस्थामा सेनाले जङ्गी अड्डामा पत्रकार सम्मेलन गरी आफ्नो कुरा राखेको हो। सेनाको युद्ध कार्य विभाग प्रमुख उपरथी अनुपजङ थापाले भने,
समग्र घटनाहरूमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको र मानवीय सुरक्षा भौतिक सुरक्षा भन्दा महत्वपूर्ण रहेको बुझाइ यहाँहरूलाई अनुरोध गर्दछु।
सेनाले दिएको जानकारी अनुसार प्रदर्शनका क्रममा कुल 76 मृत्यु भयो, जसमा गोली लागेर 22 प्रदर्शनकारीको मृत्यु भयो। यस्तै 3 प्रहरी र 41 अन्य व्यक्ति रहेका छन्। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा जेन्जी प्रदर्शनपछि पहिलो पटक मङ्गलबार पार्टी कार्यालयमा पुगे। सोही दिन उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए। उनले प्रतिनिधि सभा असंवैधानिक तरिकाले विघटन गरेको बताए, तर हालको अवस्थामा निर्वाचनको विकल्प नरहेको पनि जिकिर गरे। यस्तै उनले निर्वाचनको माध्यमबाट मात्रै मुलुक पूर्ण संवैधानिक बाटोमा ल्याउन सक्ने बताए।
जेन्जीले देशमा सुशासन भ्रष्टाचार मुक्त वातावरण सुनिश्चित गर्नुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित राख्नुपर्छ भन्ने जायज मागलाई सम्बोधित गरिनुपर्छ भन्ने मेरो धारणा छ। उहाँहरूको मुलुकप्रतिको चासो चिन्ताको समर्थन गर्नुपर्छ।
उनले जेएनजी प्रदर्शनमा घुसपैठ भएको भन्दै घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न माग समेत गरे। प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार खारेजीको माग गर्दै आइतबार सर्वोच्च अदालतमा पाँचवटा रिट परेको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले बताए। सोही विषयमा यसअघि 11 रिट दर्ता भएका थिए। कोइरालाका अनुसार यी सबै रिट निवेदनहरू एकैसाथ संवैधानिक इजलासमा पेश हुनेछन्। सरकारले 11 देशका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको छ। फिर्ता बोलाइएका मध्ये अधिकांश ओली सरकारले नियुक्त गरेका थिए। चीन, बेलायत, जर्मनी, मलेसिया, इजरायल, कतार, साउदी अरब, स्पेन, रुस, अमेरिका लगायतका देशबाट राजदूत फिर्ता बोलाउने निर्णय भएको संचार मन्त्री जगदीश खरेलले बताए। उचित पारिश्रमिकको माग गर्दै देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सहरूले गरेको आन्दोलनमा सरकारले चासो देखाएको छ। उनीहरूको माग सम्बोधन गर्नका लागि सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्राध्यापक डाक्टर श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा 14 सदस्यीय समिति गठन भएको छ। तेस्रो एसियाली युथ गेम्समा ब्याडमिन्टन, जुडो, मुआथाई, पौडी र गल्फ गरी 5 खेलमा नेपाल सहभागी हुने भएको छ। अक्टोबर 22-31 बहराइनमा हुने युथ गेम्समा नेपालबाट 7 खेलाडी सहभागी हुँदैछन्। नेपालले T20 इस्ट एसिया पेसिफिक छनौट मार्फत 2 सफलता हात पार्यो। आगामी विश्वकपका लागि छनौट भयो भने प्रतियोगिताको ट्रफी पनि हात पार्यो। नेपालले 7 वर्षपछि ICC ट्रफी जितेको हो। कुल 6 खेलेको नेपाल प्रतियोगितामा अपराजित रही ट्रफी जितेपछि नेपालका कप्तान रोहित पौडेलले भने,
Overall, if we get an opportunity to play in India against India, it would be great for all of our Nepali fans. Big thanks to Coach Stewart. He has given us the freedom. He has backed us, all of us.
यसै गरी नेपाललाई समर्थन गर्न ओमानमा जम्बा भएका समर्थकलाई कप्तान पौडेलले धन्यवाद पनि दिए। नेपाल प्रिमियर लिग NPL को दोस्रो सिजनका लागि लुम्बिनी लायन्सले अस्ट्रेलियाका खेलाडी डार्सी सर्टलाई अनुबन्धन गरेको छ। बायाँ हाते ब्याटर डार्सीले अस्ट्रेलियाका लागि सन् 2018-देखि 2020 T20 र एक दिवसीय खेल खेलेका थिए। उनले बिग ब्यास लगायत इन्डियन प्रिमियर लिग पनि खेलेका छन्। SBS नेपालीको लागि प्रयास तुलाल काठमाडौँ।
यो SBS नेपाली पोडकास्ट हो र तपाईँ सुन्दै हुनुहुन्थ्यो साप्ताहिक नेपाल अपडेट नेपाल संवाददाता प्रयास दुलालबाट। हाम्रा थप पोडकास्ट सुन्न आफूलाई मनपर्ने कुनै पनि पोडकास्ट प्लेटफर्ममा SBS नेपाली भनेर खोज्नुहोस् वा हाम्रो वेबसाइट sbs.com.au/nepali जानुहोस्। हामी सोसियल मिडिया अन्तर्गत फेसबुक, एक्स र इन्स्टाग्राममा @SBS नेपालीको नाममा उपलब्ध छौँ भने युट्युबमा पनि हाम्रो पोडकास्ट सुन्न र केही विशेष भिडियोहरू हेर्न सक्नुहुनेछ @SBS साउथ एसियनको नाममा। SBS साउथ एसियन।